रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरूष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरूद्ध नेपालको शानदार जीत।
नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढ़ाउन, व्यतिथि हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढ़ताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू संघको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद पद्म अरियालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइए र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढ़ाइएको जानकारी दिनुभयो।
लिपुलेक लिम्पियाधुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौं। उहाँहरूले ब्रिटिश इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छ।
यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढ़ेको बताउनुभयो।
हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको, जो सहीमा सुकुम्बासी हुनुहुन्छ, जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको वासरूम टोयलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ, त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौं भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन।
सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका संचालकहरूबाट नै उठाएको पैसा पीड़ितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो।
सहकारीको विषयमा पनि अहिले एउटा कोष खड़ा गरेको छ र बाहिर न्यूजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड़ जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै पीड़ितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चूल्होबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो।
साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेशन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेशनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
यस्तै भदौ 23 र 24 गतेको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो। यसअघि प्रधानमन्त्री वालेन्द्र शाह आजको बैठकमा आकस्मिक रूपमा सांसदहरूसँगको प्रश्नोत्तरका लागि रोस्टममा पुगेपछि संसदमा केही बेर अन्यपूर्ण अवस्था देखिएको थियो। रोस्टममा पुग्न साथ सभामुख टोल प्रसाद अरियालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसलाई समय उपलब्ध गराएपछि सांसदहरू युवराज दुलाल ऐन महरले नियमापत्ति गर्नुभयो। त्यस्तै नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्नुभएको समितिको प्रतिवेदनमा छलफल भएको छ। छलफलमा सांसदहरूले संसदमा महिला सांसदको भूमिका प्रभावकारी बनाउन विशेष व्यवस्था राख्नुपर्ने, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासलाई प्राथमिकता दिनुपर्ने, संविधान र प्रचलित कानूनहरूसँग विरोधाभास हुने गरी सांसदको विशेषाधिकार सम्बन्धी प्रावधानहरू राख्न नहुने, शून्य समय लगायत जीविकाका सवाल उठान हुने समय सीमा बढ़ाउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री गौतमले मधेसी दलित पिछड़िएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दावी गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिमा सांसदहरू दुर्गा गुरूङ, पूजा चौधरी, मीना सिंह रखाल, राजेन्द्र लक्ष्मी गैरे, रेणु चन्द, विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा रहनु भएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या, जेएनजी आन्दोलनका विषयमा आएको मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 को बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रक्षेपित जीडीपीको सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो।
हामीले त्यो वाञ्छित सीमाभित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठुलो आयो कहाँ 21 खर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जीडीपी 74-58 छ, त्यो अलिकति तल पनि हुन सक्छ, अब हु नोज माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा यो चाहिँ 30% भन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ।
अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ़न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जीडीपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुन्थ्यो, तर भूकम्पपछि भने बजेटको आकार बढ़दै गएको र कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धोइरहेको छ। उनीहरूको बिलमा 150 युनिट खपत गर्नेहरू जम्मा त्यो 5 वर्षको भिएटी 5 वर्षको भिएटीले 24 रुपियाँ बढ्ने हो मासिक। अर्को ब्यान्डमा हेर्नुहोस्, 151-250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन् 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25-100 रुपियाँसम्म पर्दैन। 5% भने पनि 5% कहिले पनि लागू भएन, किनकि पहिलो 50 युनिट त फ्रिज, त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न। यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। विश्व बैंकले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात करिब 12.66 अर्ब रूपियाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब 46 करोड़ रूपियाँ बराबरको लगानी गरिने जनाइएको छ। अमेरिकी उपविदेश मन्त्री सारा वी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उपविदेश मन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली सँगै संचार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापन सम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो। अस्पतालले उहाँमा निमोनियाको संक्रमण देखिएको र उपचार प्रक्रिया शुरू गरिएको जनाएको छ। उहाँलाई 2-3 दिन अस्पतालमै राखी उपचार गर्नुपर्ने पनि अस्पतालले जनाएको छ। धनकुटाको पाखरीवासमा शुरू गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य समस्या को उपचारका लागि टाढा टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
पाखरीवास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुसी लागेको छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। ओडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता हटाएको छ। 2 वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनुभयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बाल बालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानूनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 को कार्यालयले शुरू गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3 लाख रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आगमन बढ़ेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढ़ीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढ़ेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढ़ेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। नेपालमा पनि गत बिहिबारदेखि 4 दिन लामो सार्वजनिक विदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्स आईआरजीसी नौसेनाले होर्मुज जलडमरू मध्येको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा कड़ा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानल मार्फत जारी गरेको सन्देशमा फारस र ओमानको खाड़ीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलडमरू हाल बन्द रहेको र त्यहाँबाट आवत जावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्ग मार्फत मात्र सम्भव हुने जनाएको छ। उक्त चेतावनीमा नियम उल्लंघन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। साथै अमेरिकाको नौसेनाले जलडमरू मध्येको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरूद्ध गर्ने कुनै पनि प्रयास गरेमा कड़ा सैन्य कार्यवाही हुने पनि स्पष्ट चेतावनी दिएको छ। यसैबीच समुद्री स्रोत सम्बन्धी एक अन्तर्राष्ट्रिय निकाय मार्फत जारी सूचनामा हर्मुज क्षेत्रको स्थिति संवेदनशील रहेको र इरानी बन्दरगाहमा प्रवेश वा बहिर्गमन गर्न निषेध गरिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधानोम ग्रेवेयेसेसले डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमाबन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कंगोको उत्तर पूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित उक्त संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तुभन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले जनाएको छ। यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि र लगानी प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहल स्वागत योग्य रहेको जनाएको हो। बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको र बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै गएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वास रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँबाट पूर्वी नेपालका जिल्लाहरूमा जाने सार्वजनिक बसको टिकट अनलाइन माध्यमबाट लिन सकिने व्यवस्था भएको छ। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरेसँगै पूर्व यातायात व्यवस्थापन प्रणालीले काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरी अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरेको हो। हाल काठमाडौँबाट पूर्व जाने 81 सार्वजनिक सवारीमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको र अब चाँडै नै लगेज ट्याग प्रणाली समेत लागू गर्ने तयारी भइरहेको पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोकाले बताउनुभयो। विगत केही दिनदेखि उतार चढाव पूर्ण रहेको सुनको मूल्य आइतबार एकै दिन प्रतितोला 20,500 रुपियाँले बढेको छ। नेपाली बजारमा गएको शुक्रबार 2,90,600 रुपियाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार बढेर 3,11,100 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आइतबार एक तोला चाँदीको मूल्य 305 रुपियाँले बढेर 5,345 रुपियाँ प्रतितोलामा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार। साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 2-0 गोलको जीत निकाल्यो। नेपाल समूह बीको शीर्ष स्थानमा रह्यो। दुई खेल खेलेको नेपालले 100% नतिजा निकाल्दै 6 अंकका साथ समूह विजेता बनेको हो। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी समूह बीबाट भूटान उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको छ। भूटानले 3 अंक बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमी फाइनलमा पुगेको हो। थप खेल समाचार रमेश टमटाबाट।
नेपालले एसियाली खेलकुद पुरूष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरूद्ध 221 रनको शानदार जीत निकालेको छ। आइतबार सिंगापुर नेशनल क्रिकेट ग्राउण्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोडे। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा एक विकेटले टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका कुशल बर्तेलले 129 रनको इनिङ खेले। उनले 43 बलमा 16 छक्का र 5 चौका प्रहार गरे। यो सँगै कुशल T20 अन्तर्राष्ट्रियमा 2 शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। कुशल मल्लले अभिजित 85 रनको योगदान गरे। उनले 47 बलमा 8 चौका र 5 छक्का प्रहार गरे।
अब मौसम। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरूष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरूद्ध नेपालको शानदार जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।